بسم الله الرحمن الرحيم. حضرت شاہ صاحب رحمت اللہ علیہ نے
جو موقف اختیار کیا ہے حضرت اللہ میں وہ یہ بات ہے کہ عقلیات کا کیا مقام ہے اور بنیادی طور پہ امت میں ایک پورا طبقہ اور گروہ ایسا رہا ہے جو ہر معاملے کو عقل پر رکھنے کے عادی تھے اور کچھ ایسے تھے جو نقلیات اور جو کچھ کے نے روایات سے پہنچا ہے وہ اس پر اعتبار کرنے کے عادی تھے تو کئی ہفتے سے یہ بحث چل رہی ہے آج پہلے اہل عقل کی بات تھی اور آج اہل نقل کی بات وہ کوشش کرتے ہیں پوری ہو جائے اور پھر اس کے بعد ہم اصل کتاب یعنی حضرت اللہ پہ چلے جائیں کہ حضرت شاہ صاحب رحمت اللہ علیہ کا اپنا موقف کیا ہے. آخری دور میں جو امت میں بڑی شخصیات پیدا ہوئی ہیں آخری دور اس اعتبار سے کہ جہاں سے سلسلہ قادریہ کا آغاز ہوا ہے اور اتنی بڑی شخصیت جس نے بے وقت پوری امت پر اثر ڈالا اور جس کی روحانیت اور جس کی علم اور جس کا تقویٰ اور حکومت وقت پہ بے لاز تنقید اور احتساب یہ سب چیزیں جاری رہیں وہ حضرت شیخ عبدالقادر جیلانی رحمت اللہ علیہ کی تھی. لکھنے والوں نے شیخ عبدالقادر جیلانی رحمت اللہ علیہ کو اپنے وقت کا اپنی صدی کا مجدد بھی لکھا ہے اور وجہ بنیادی طور پر یہی ہے کہ ان کے ہاں یہ سب چیزیں بے وقت پائی جاتی تھیں اور امت کے مختلف طبقات میں اللہ تعالیٰ نے انہیں قبولیت بخشی. ان کے خلفاء میں بڑے بڑے لوگ ہوئے اور شیخ عبدالقادر جیلانی رحمت اللہ علیہ کی نسبت کی قوت کا اندازہ اس سے لگایا جا سکتا ہے کہ اب تک ہمارے ہاں سلسلہ قادریہ چل رہا ہے اور صرف ہمارے ہاں ہی نہیں افریقہ میں تو بہت زیادہ ہے اور پھر اسی طرح بغداد عراق شام مصر ان علاقوں میں تو بہت زیادہ ہے. ہمارے ہاں اس شاخ نے بہت ترقی کی وہ دین پور شریف تھی سندھ کے مشائخ میں دینپوری حضرات نے اور امروٹی حضرات کے ہاں جو سلسلہ آیا ہے یہ جو آپ کے یہاں مشہور سیاسی لیڈر ہیں پیر بگاڑا صاحب ان کے آبا استاد جو تھے سلسلہ قادریہ میں اپنے وقت کے بہت بڑے مشائخ میں سے تھے اور ان کی عظمت کا اندازہ اس سے لگایا جا سکتا ہے کہ حضرت سید احمد شہید رحمت اللہ علیہ نے اپنے اہل خانہ کو اپنی اہلیہ کو یہاں انہی کے پاس چھوڑ دیا تھا جب وہ بالاکوٹ کورٹ میں لڑائی کے لیے جہاد کے لیے تشریف لے گئے تھے تو سید صاحب رحمت اللہ علیہ کی اہلیہ 6-7 سال تک ان پیروں کے ہاں رہی ہیں. یہ پیر پگاڑا اور ان کے والدین اور ابا استاد جو تھے ان حضرات کے ہاں قادریہ سلسلہ بہت پھیلا اور اللہ تعالیٰ نے بڑا بڑا مقام انہیں دیا. احمد علی صاحب لاہوری رحمت اللہ علیہ جن کا اب تک نام ہے ملک میں لاہور میں خاص طور پہ یہ بھی قادری تھے. پھر اس کے بعد سید ابو الحسن علی ندوی رحمت اللہ علیہ جو پوری دنیا میں مانے ہوئے انسان تھے وہ بھی بنیادی طور پہ پہلے انہیں قادریہ سلسلے میں خلافت ملی تھی. تو اس لیے یہ اب تک نسبت کی قوت ہے کہ اتنے بڑے بڑے لوگ اس سلسلے میں آئے. شیخ عبدالقادر جیلانی رحمت اللہ علیہ نے جس طرح دین کو پھیلایا اور جو کام کیے ان میں سے ایک چیز یہ تھی کہ وہ اہل نقل کے نمائندے عقلیات پہ بات کرتے تھے عقل کے مطابق بات ہوتی تھی لیکن ان پر بڑا غلبہ تھا نقل کا اور نقلیات کے غلبے کی ایک وجہ یہ بھی تھی کہ بنیادی طور پر حنبلی تھے اور حنبلی مسلک میں جتنی ترجیح احادیث کو دی جاتی ہے یعنی اس کے ظاہری الفاظ کو ایسی مثال اور سورے چاروں فقہ تینوں باقی مجتہدین کے ہاں نہیں ہے کہ وہ الفاظ پہ ایسے اڑ جائیں جیسے حنبلی حضرات کے ہاں مسلک امام اللہ ہے. اسی لیے امام احمد ابن حنبل رحمۃ اللہ علیہ کے ہاں एक मसले पे 13-13 फतवे मिले जिस हदीस पे आ गया जो अल्लाह तआला का ये भी ठीक है ये भी ठीक है ये भी ठीक है ये भी ठीक है जितनी अहदीस आ गई तो इमाम अहमद इब्न हंबल रहमतुल्लाह को भी बुनियादी तौर पर जो शोहरत मिली है वो उस कुर्बानी की वजह से है इस बात को बेअदबी ना तसव्वुर किया जाए खुदा ना करे कि हम अपने बुजुर्गों की बेअदबी करने वाले हों लेकिन जब भी तारीखी तौर पर कोई तजदिया करेगा तो देखेगा कि इज्तिहाद की जो कुव्वत इमाम हुज़ैफ़ा रहमतुल्लाह अलैह और इमाम मालिक रहमतुल्लाह अलैह इमाम शाफी रहमतुल्लाह के यहाँ मिलती है वो इमाम अहमद रहमतुल्लाह अलैह के यहाँ हमें नजर नहीं आती वजह उसकी ये है कि इमाम अहमद इब्न हंबल रहमतुल्लाह अलैह के यहाँ फतवे में तनव्वो है कि ये भी फतवा ठीक है ये भी ठीक है ये भी ठीक है ये भी ठीक है और इतनी बड़ी शख्सियत जो बनी है तो असल में अल्लाह ने कबूलियत में इनायत फरमाई उनकी कुर्बानी बहुत बड़ी Imam Shafi rahmatullah ne aisa daur nahi dekha Imam Malik rahmatullah ne dekha hai magar bahut thoda asal mein to ye daur aaya tha ya Imam Abu Hanifa rahmatullah ke ya Imam Ahmad ke temple pe isliye Imam Ahmad ke temple rahmatullah ko jab saza di gayi to uske baad khas taur se unke bete kehte hain ki yaad karte the Imam Abu Hanifa rahmatullah ko unke liye bahut dua karte the ye to phir bhi Allah ko behtri manzoor thi ummat ki Imam Ahmad rahmatullah alayh ko jail se nikal diya gaya aur phir wo apne ghar tashreef laaye ke kai saal Allah taala ne zindagi di aur uske baad intiqal hua warna yahan bhumi par rahmatullah alayh ko us waqt nahi choda gaya jab tak ke itminan nahi ho gaya ki is shakhs ke jism mein ab jaan nahi rahi isliye Imam sahab rahmatullah alayh ka intiqal jail mein hua hai ek riwayat ke mutabik to hukmaranon ko is baat ka ehsaas tha ki kya kuch ho sakta hai Imam Ahmad ne hamdul rahmatullah ne qurbani di وہ اتنی بڑی قربانی تھی اس وقت عالم اسلام نے ایک دو آدمیوں کے علاوہ کوئی اس قربانی کو کر نہیں سکا تو اللہ نے اس طرح قبولیت بھی دی تو حنفی ہونے کی وجہ سے بھی شیخ عبد القادر جیلانی رحمت اللہ علیہ کے ہاں الفاظ کی بہت پابندی ہے انہوں نے صاحب کرامت لوگ اتنی کرامتیں تھیں شیخ عبد القادر جیلانی رحمت اللہ علیہ کی کہ اگر لوگوں نے لکھا ہوتا واقعی تو کتابوں کی کتابیں ہوتی جو کچھ لکھا گیا وہ بھی تھوڑا ایک حضرت شاہ عبد القادر صاحب رحمۃ اللہ علیہ جنہوں نے قرآن کریم کا یہ ترجمہ کیا ہے اردو میں حضرت شاہ ولی اللہ رحمۃ اللہ علیہ کے بیٹے ان کی کرامتیں اتنی تھیں کہ کہتے ہیں اتنے با کرامت تھے کہ جس طرح ساون میں پتے جھڑتے ہیں پتے جھڑتے ہیں کے موسم میں اس طرح ان کی کرامتیں ظاہر ہوتی لیکن ہندوستان میں دور ایسا تھا مسلمان تعلیم کے زیادہ قریب نہیں تھے اس لیے آج تک باوجود پوری کوشش کے حتیٰ ہندوستان میں کئی جگہ چپا چھان مارا یہ جو قرآن کریم کا اردو ترجمہ کرنے والے ہیں شاہ عبد القادر صاحب مقدس دہلوی رحمۃ اللہ علیہ ان کے متعلق تین صفحے کوئی آدمی نہیں لکھ سکتا چار صفحے نہیں لکھ سکتا پتہ ہی نہیں اتنی بڑی شخصیت تھی بس اتنا پتا ہے فلاں جگہ پیدا ہوئے فلاں جگہ انتقال ہوا اور فلاں کے بیٹے تھے اور فلاں نے دی بڑی بس پانچ سات دس باتیں اتنی زیادہ کوئی چیز ملتی نہیں ہے اتنی زیادہ شخصیت اپنے آپ کو چھپا کر لے گئی اور اخلاص قائم اور اس اخلاص کی برکت ہے کہ اب جب تک اردو زبان دنیا میں زندہ ہے کوئی شخص چاہتا رحمت اللہ کے ترجمے سے بے نیاز نہیں ہو سکتا سوال ہی پیدا نہیں ہوتا کہ کوئی آدمی اس ترجمے سے بے نیاز ہو جائے انہوں نے اتنی محنت کی اس ترجمے پہ کہ آپ کا تاریخ میں شاہ عبد القادر صاحب رحمۃ اللہ علیہ پوری مسجد میں بیٹھ کے ترجمہ کیا کرتے تھے اور جس جگہ پر بیٹھا کرتے تھے پیچھے دیوار پہ ٹیک لگا کے وہ دیوار کیا ہو گئی اتنی مدت تک بیٹھ کے وہ صرف قرآن پاک کا ترجمہ کرتے رہے اور کمال کی چیز کی ہے وہ تو ایک الگ موضوع ہے اسی طرح یہ دوسرے عبد القادر جیلانی رحمۃ اللہ علیہ کہ ان کی کرامتیں بھی تواتر کے ساتھ ثابت ہیں اتنی کرامتیں اللہ نے بڑا مقام انہیں دیا ایک دن ان کے خلفاء میں ابو نجیب سہروردی رحمۃ اللہ علیہ تھے تو ان کے بھائی کا انتقال ہو گیا تو بھتیجا چھوٹا رہ گیا تو جو بھتیجا تھا اس سے وہ زمانے کا فیشن تھا لڑکے نے اس فیشن کے حساب سے اس زمانے میں فلسفے کی کتابیں پڑھی منطق کی کتابیں پڑھی فلسفہ بڑی چیز سمجھی جاتی اور جو بھی نسل آ رہی تھی وہ کتاب و سنت سے زیادہ ان چیزوں کو ترجیح دیتی تھی اور علم کا معیار یہ تھا کہ تم نے فلسفے میں کیا پڑھا ہے تم نے کون سی کتابیں پڑھی ہیں گولی سینا کو کتنا پڑھا ہے فارابی کو کتنا پڑھا ہے तो उनके भतीजे तो जो थे उन्होंने भी ऐसे ही पढ़ा तो उन्होंने जी सरवर्दी रहमतुल्लाह अलैह ने भाई के इंतकाल के बाद अपनी जिम्मेदारी महसूस की और कहा भतीजे ये चीजें छोड़ो जिनके पढ़ने में तुम लगे हुए हो किताब सुन्नत को पढ़ो जो असल चीज है दीन है अब वो जमाना ऐसे ही था उन्होंने सुनी अनसुनी कर दी फिर कहा उनसीयत ऐसे ही चलती रही एक दिन उन्होंने अपने हजरत से कहा अब्दुल नजीब सरवर्दी रहमतुल्लाह अलैह ने कहा अपने शेख यानी शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह से और अर्ज किया कि हजरत मेरा भतीजा है और वो एक ऐसी राह पर चल पड़ा है जो मेरी समझ में आती है जब देखो फलसफा जब देखो अकलिया जब देखो ये चीजें तो आप उसके लिए कुछ कर दें अबू नजीब हजरत रहमतुल्लाह अलैह को लफा में थे तो फरमाया शबीब ने भतीजे को किस दिन लिया अब जो कुछ हुआ ये अपनी किताब में खुद उनके भतीजे लिखते हैं वो कहते हैं जब मैं हाजिर हुआ शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह की खिदमत में तो मेरी उम्र उस वक्त 17-18 साल की थी तो हजरत ने मुझे बिठा लिया और मुझसे पूछना शुरू किया कि क्या पढ़ा है तो मैंने जब फलसफे की दो चार किताबों का नाम लिया तो फरमाया मैंने भी पढ़ ली अच्छा तुमने फलां बहस पढ़ी है मैंने कहा हजरत बिल्कुल पढ़ी है फलां चीज तो मैं बड़े खुश हुआ और मैंने चचा की तरफ देखा कि मतलब यह है कि हमारी लाइन मिल गई है हजरत ने भी पढ़ा है मैंने भी पढ़ा है हजरत ने फरमाया अच्छा जरा मेरे करीब आओ तो कहते हैं जब मैं करीब हुआ तो हजरत ने शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह मेरे सीने पे हाथ रखा और फिर उठा दी मुझे नहीं समझ आई ये क्या वो तो जो दो चार लम्हे गुजरे दो चार मिनट गुजरे तो मुझे अंदाजा हुआ कि मैं बिल्कुल खाली हो गया तो मैं चीखने लगा मैंने कहा शायद ये क्या हुआ तो गुस्से में दुख से मैं ऊंचा बोला शायद ये क्या हुआ तो उन्होंने कहा बस मेरे बेटे जो कुछ पढ़ा था उसकी हकीकत ये है कि अल्लाह का एक बंदा आग रख दे तो उसे तख्ती से ऐसे मिटा दे जैसे कुछ लिखा ही नहीं गया चाहिए कि वो पढ़ो जिससे क़यामत तक कोई न मिटा सके फरमा देते मुझे शौक तो लगा शदीद दुख हुआ लेकिन मेरी रात अपनी हो गई और मैं समझ गया कि शेख ने क्या किया है तो सारा इल्म ही मुझे किताबें तक भूल गई क्या थी वो जो थे जिनके साथ ये हुआ वो शहाबुद्दीन सोहरवर्दी रहमतुल्लाह अलैह थे सिलसिला सोहरवर्दिया के बानी दिल सोहरवर्दी सिलसिला था बड़े शरीर में नहीं चला यहाँ से जो लोग गए थे उस जमाने में बैठ होने के लिए बड़े बड़े जैसे मुइनुद्दीन चिश्ती रहमतुल्लाह अलैह और ये हजरात थे इनका दौर था फिर उसके फरीदुद्दीन मसूद शकरगंज रहमतुल्लाह अलैह का दौर था हजरत ख्वाजा कुतुबुद्दीन मुख्तियार काकी रहमतुल्लाह अलैह का दौर था फिर इसी तरह इनके मुआसिफ थे हजरत फरीदुद्दीन मसूद रहमतुल्लाह अलैह के शेख उल इस्लाम बहाउद्दीन ज़करिया मुल्तानी रहमतुल्लाह अलैह ये गए वहां पर और हजरत ने गायब कर दिया था तो इसलिए सिलसिला सोहरवर्दिया की ये एक शाख में आई थी लेकिन वक्त के साथ साथ वो खत्म हो गई अब सिलसिला सोहरवर्दिया इतना आम हमारे कदरतरीन में नहीं हुआ कादरिया सिलसिला अलबत्ता हुआ कादरिया सिलसिले के बाद इन्होंने जब बैत की हजरत से तो हजरत ठीक है खुला भाव से थे लेकिन इन्होंने तसव्वुफ की बाद तालीमात में हजरत रहमतुल्लाह अलैह के बाद इज्तिहाद यानी अपने तौर से किया और वो सिलसिला सोहरवर्दिया बना सिलसिला कादरिया जी की एक शाख थी लेकिन वो शेख इतने वालिद थे इतनी कुव्वत वाले थे तो सिलसिला सोहरवर्दिया मुस्तकिल तौर पर चल पड़ा अवारिफुल मारिफ में उन्होंने इस बहस को किया और अवारिफुल मारिफ ऐसी किताब है जिससे सदियों तक उलमा और मशायख अपनी अपनी खानकाओं में पढ़ाते रहे वो खानकाएं ऐसी नहीं थी जैसे अब हम देखते हैं कि कोई तालीम नहीं है कोई इल्म नहीं है और कोई पढ़े लिखे मशायख भी नहीं है बस ठीक है जो गया तावीज गंदा और अल्लामा इकबाल ने जो कहा ना कि कुम बिस्मिल्लाह जो कह सकते थे वो रुखसत हुए खानकाओं में मुजावर रह गए अब उस तक तो जो साहिब करामात लोग थे वो चले गए दुनिया से और अब मुजावर ही रह गए हैं बस चले जाओ खानकाओं में ये ज्यादा से ज्यादा बहुत ज्यादा तीर मार लिया तो इन खानकाओं में अबू हैं जो बिठाकर अल्लाह की याद की तलकीन कर देंगे लेकिन कभी वो अपने मुरीदों से पूछें कि भैया अकीदा क्या है आमाल क्या है नमाज कैसे पढ़नी है सुन्नत क्या है कोई तारीफ नहीं अस्मा याकूब साहब मुजद्दी रहमतुल्लाह अलैह जो भोपाल में सिलसिले मुजद्दिया में आखिरी दौर में बहुत बड़े आदमी थे 1970-80 में 70 में उनका इंतकाल हुआ और कमाल का इंतकाल हुआ उनकी मौत शहादत देती थी कि वाकई औलिया अल्लाह में थे अजीब बात हुई और बाकी वाकयात तो अजीब हैं आखिरी वक्त पे उन्होंने अपने बेटे बेटियों को जमा कर लिया और दरवाजे बंद कुंडियां बंद सब कुछ और अचानक सब दरवाजे खुल गए तो हैरान थी कि ये क्या हुआ तो किसी ने बंद करने की कोशिश की तो इशारे से मना कर दिया कि ना करो फिर उसके बाद फरमाया कि छवि मेरे पांव से जान निकल गई है फिर कुछ देर चुप रहे फिर फरमाया अच्छा घुटनों तक जान निकल गई फिर फरमाया अब निचला झाड़ बेकार हो गया फिर फरमाया अच्छा उससे भी ऊपर तक जान निकल गई फिर फरमाया अब रूह आकर अटक गई है दिल में और कलमा पढ़ता हूं और तुम भी कलमा पढ़ो मेरे ईमान की गवाही देना कलमा पढ़ाओ इसके बाद ऐसी ईमान की मौत थी कि जैसे वो खुद अपने इख्तियार से दुनिया से जा रहे हैं और याकूब साहब मुजद्दी रहमतुल्लाह अलैह कहते थे कि बर भोपाल छोड़ के और हैदराबाद दक्कन में रहे जहां गए वहां की फल्सफा था कि इबादतुल वजूद थी कोई चीज थी और कान तरस गए कि कहीं जाकर एक हदीस का तर्जुमा सुनने को मिल जाए कुरान पाक की एक आयत की तशरीह हम सीख लें कुरान पाक की तफसीर हम सीख लें ये नहीं होता था बाकी सब कुछ था बाकी खानकाओं में ऐसे ही है کہ نہ شیخ کو پتا ہے عقیدہ کیا ہوتا ہے نہ کسی اور کو پتا ہے کہ کیا ہوتا ہے مرید بھی ویسے ہی اور شیخ بھی اب مشائخ کہتے ہو گئے اور یہ عوارف المعارف اتنی بڑی کتاب تھی کہ مشائخ خود پڑھاتے تھے اور اس کو اگر آپ دیکھیں گے تو اس میں بہت علمی مباحث تصوف اور علم یہ ایسے ہی رہے جیسے دودھ میں شکر ملا دی جائے ان دونوں کا بڑا گہرا ارتباط تھا صوفی اور جائز یہ تو کوئی تصور ہی نہیں کر سکتا کہ صوفیوں سے علم نہ ہو اور علم ہو اور تصوف نہ ہو یہ دو چیزیں الگ الگ تھیں نہیں صدیوں تک یہ چلتی رہی ہے حضرت نظام الدین اولیاء رحمت اللہ علیہ خود اپنا قصہ بیان کرتے ہیں اور ان کو ان کی سلسلہ چشتیہ کے مشائخ کے حالات پہ سب سے جو کبھی کتاب لکھی گئی سب سے زیادہ مستند کتاب جب لکھی ہے سید الاولیاء میں حضرت نے لکھا ہے کہ میں جب پاک پتن گیا تو حضرت نے مجھ سے بڑا مجھے فرماتے جب دلی میں پڑھتا تھا تو میں بچہ تھا اور کسی نے آ کے میرے استادوں سے بیان کیا کہ وہاں ایک ایسی خانقاہ دیکھی ہے ملتان میں کہ سبحان اللہ اتنے درویش اتنے لوگ رہتے ہیں کہ صبح چکیاں پیسنے کے لیے آٹا جو ان کے لیے ناشتہ تیار ہوتا ہے 300 سے زیادہ عورتیں اٹھتی ہیں تہجد پڑھتی ہیں اور چکیاں پیستی ہیں اور میں حیران ہوں حضرت کہ ایک ایک چکی پہ میں نے جا کر دیکھا تو چکی پیسنے والی عورت ہے وہ چکی پیستے پیستے 10 سپارے قرآن کریم کے زبانی پڑھ لیتی ہے روز تو میرے استاد نے پوچھا کہ یہ کون ہے انہوں نے کہا اسے بہاؤ الدین زکریا ان کا مقام میں ایسی خانقاہ میں نے دیکھی کہ 300 سے زیادہ عورتیں اور عورت چکی پیستی ہے اور 10 سپارے پڑھ لیتی ہے فرمایا سے پھر انہوں نے کہا کہ پھر ایک اور درویش دیکھا ایسا جسے دنیا سے کوئی غرض ہی نہیں پھر اس خانقاہ کے حالات بیان کرتے رہے تو اس کے بعد وہ کون ہے انہوں نے کہا حضرت فرید الدین مسعود شکر گنج رحمت اللہ علیہ فرماتے ہیں شہر کی محبت بس اس لفظ سے میرے دل میں بیٹھ گئی پھر سوچتا رہا جاؤں گا یہ کہوں گا یہ کہوں گا یہ کہوں گا تو جب میں پاک پتن پہنچا پڑھنے کے بعد تو پہلی ملاقات جب تھی تو میں بالکل گم سم ہو گیا کہ میں یہاں سے کیا کروں تو جب بیٹھے ہوئے تھے تو حضرت نے مجھے دیکھا اور اپنے پاس بلا کے صرف ایک شعر پڑھا اور فرمایا کہ سیلاب اشتیاقت جہاں خراب کر دی اور محبت کی آگ نے کتنی جہان برباد کر دی اور دور رہنے کی وجہ سے دل جل کے کباب ہو گئے تو میں سمجھ گیا کہ میری حالت کی اطلاع ہوئی ہے تو میں نے کہا حضرت بس آپ کی قدم بوسی کا شوق تھا تو حضرت نے مجھ سے پوچھا پڑھا کیا ہے تو میں نے کہا حضرت فرمایا عقیدے میں کیا پڑھا ہے میں نے کہا حضرت عقیدے میں فلاں فلاں کتاب ہے فرمایا یہ کافی نہیں ہے ابو شکور سالمی رحمت اللہ علیہ کی کتاب التوحید پڑھنی ہوگی پھر مجھ سے پوچھا فقہ میں کیا پڑھا ہے تو میں نے حضرت سے عرض کیا کہ ہدایہ تک پڑھا ہے فرمایا یہ کافی ہے پھر فرمایا کہ تجوید کتنی پڑھی ہے میں نے کہا حضرت تجوید تو نہیں پڑھی قرآن کریم حفظ کیا نہیں کیا تو کہنے لگے پھر ہمارے یہاں رہ کے قرآن پاک بھی یاد کرنا پڑے گا اور تجوید میں تمہیں خود پڑھاؤں گا فرماتے تھے 6 پارے کامل تجوید کے ساتھ 10 قراءتوں کے مطابق حضرت نے خود مجھے پڑھا یہ صوفی تھے یہ بزرگ تھے اور عقیدے کی کتاب پڑھائی اور سب کو ہی پڑھاتے تھے حضرت نظام الدین اولیاء رحمۃ اللہ علیہ اکیلے کو نہیں پڑھتے تھے سب پڑھتے تھے اور پھر فرمایا تو سب میں کیا پڑھا میں نے کہا کچھ نہیں فرمایا عوارف المعارف مجھ سے پڑھنی ہوگی عوارف المعارف اس وقت نئی کتاب تھی یعنی اس کا حالت یہ ہے کہ یہ دونوں حضرات ہم اثر تھے نا کہ بہاؤ الدین زکریا اور فرید الدین مسعود رحمۃ اللہ علیہ یہ دونوں ہم اثر تھے اور اسی زمانے میں ان کے شیخ نے بہاؤ الدین زکریا رحمۃ اللہ علیہ کے شیخ نے بغداد میں کتاب لکھی تھی تو اتنی جلدی یہ کتاب عالم اسلام میں پھیلی ہے بڑا مقام اس نے بنایا تو تصوف میں خانقاہوں میں دو کتابیں صدیوں تک لوگوں کے دلوں پہ حکمرانی کرتی رہی ہیں ایک کتاب کی عوارف المعارف اور دوسری کتاب جس نے اتنے بھی بڑھ کے لوگوں کے دلوں کو قابو میں لے لیا تھا عمر روم رحمت اللہ علیہ کی مثنوی تھی مثنوی میں تو ابھی تک حضرت حاجی قاسم کا مہاجر مکی رحمت اللہ علیہ بھی ان کے خلفاء میں حضرت خان کی رحمت اللہ علیہ مثنوی تو ابھی تک پڑھتے پڑھاتے رہے ہیں یہ اتنی مؤثر اور اتنی عمدہ کتابیں تھیں کہ معاملات کو حل کر دی تھی ایسے صوفی تھے تو عوارف المعارف پڑھاتے تھے سارے صوفیاء اور زیدان الدین اولیاء رحمت اللہ علیہ کی بات پوری کر دے جب ان کا ذکر آیا ہے انہوں نے کہا کہ اب یہ تربیت مقصود اور میں شاید یہاں تربیت ایسی ہی ہوا کرتی تھی فرما دیتے کہ ایک دن عوارف المعارف حضرت کے پاس تھی تو حضرت پڑھا رہے تھے ایک عبارت کچھ مٹی ہوئی تھی یا کلمی کتابیں ہوتی تھی نہیں پڑھی جا رہی تھی تو میں نے عرض کر دیا کہ حضرت ایک کتاب میں نے دلی میں دیکھی تھی عوارف المعارف بڑی تھا تو اگلے دن مسعود رحمت اللہ کی کتاب بند کر دی اور فرمایا جسے صاف کتابیں کہیں اور نظر آتی ہوں تو جائیے کہ وہاں جا کر پڑھے اور اس کے چلے فرما دیتے میرے لیے تو مصیبت ہو گئی میں نے کہا یہ کیا میرے ساتھ ہو گیا اور پھر عوارف المعارف کا پڑھوانا بند ہو گیا اب یہ مقام تھا جہاں پہ پہنچ کے پتا چل سکتا تھا کہ یہ آدمی کیا کرنا چاہتا ہے دس باتیں ہو سکتی تھی یہ بھی تو کہا جا سکتا تھا کہ حضرت عوارف المعارف کی ایک اچھے نسخے کی میں نے آپ کو اطلاع دی تھی اس میں ایسی کون سی بات ہے کس بات کی ناراضگی آپ کو آگے سے دس جنہیں بھی کر سکتا تھا کوئی لیکن اللہ کو شوق منظور تھا حضرت فرماتے تھے مجھے خیال آتا رہا کہ میں نے یہ کام کیا ہی کیوں تو پاک پتن میں میں ایک جنگل میں چلا گیا وہاں ایک عمدہ کنواں تھا اس زمانے میں کھودا ہوگا کسی نے تو میں نے کہا میں اس میں کود جاؤں اور مر جاؤں کہ حضرت ناراض ہو گئے تو فرماتے تھے میں جب وہاں پہنچا کہ مجھے خیال آیا کہ جب میں نے یہ کام کیا تو لوگ کیا کہیں گے کہ یہ کس کا مرید ہے اور یہ شہر اس کی کیا تربیت کی ہے ایسے بڑے لوگ تھے کہ اپنے مشائخ کی نسبت کا احترام کرتے تھے اتنے بڑے لوگ اب پرواہ نہیں ہوتی کس سے کوئی بیعت ہے بھی یا نہیں ہے شیخ نے کیا تعلیم دی ہے کیا تلقین کی ہے ہمارے کرتوتوں سے کس کی نسبت بدنام ہوگی اب کوئی نہیں اس بات کو سوچتا لیکن وہ اتنے بڑے لوگ تھے فرما دیتے میں ایک دن رات وہاں رہا اور پھر واپس آیا حضرت نے نہیں پوچھا کہ وہاں گیا اور کون گیا پھر میں جب آیا تو ایک دن میں نے قوم پکڑ لیا اور میں نے کہا حضرت مجھ سے غلطی ہو گئی تو پھر مجھے معاف کیا اور عوارف المعارف پڑھانے لگے یہ تھی تربیت کہ وہ دیکھنا چاہتے تھے کہ آگے سے اس کا رسپانس کیا ہے اس کا جواب کیا ہے اعتراض کرتا ہے یا اپنی غلطی کو تسلیم کرتا ہے پھر اس کے بعد سارے معاملات ان کے طے ہوئے تو وہ جو بھی چیز تھی عوارف المعارف صدیوں تک لوگ پڑھاتے رہے پڑھتے رہے اس عوارف المعارف کے آغاز میں یہ دیکھیے شاہد الدین سروردی رحمت اللہ کیا لکھتے ہیں فرماتے ہیں کہ دیکھو یہ جو طبائع میں اضطراب پیدا ہوتا ہے طبیعتوں میں بے چینی پیدا ہوتی ہے الا غض من الجهل یہ جہالت کی وجہ سے پیدا ہوتی ہے پہلے اس کی عبارت پڑھ دیتے ہیں پھر اس کی تھوڑی سی تشریح کرتے ہیں اور فرماتے ہیں قلوب الصوفیہ یہ جو صوفیاء کرام ہوتے ہیں ان کے دل جو ہوتے ہیں یہ بڑے بیدار ہوتے ہیں اس لیے کہ زہدوا فی الدنیا لأنهم زہدوا فی الدنیا اس لیے کہ انہوں نے دنیا کی محبت سے اپنے آپ کو بچایا ہوا ہوتا ہے اور پھر یہ جو کچھ بھی کرتے ہیں دو چیزیں ان کو شریعت کے سمجھنے میں بہت مدد دیتی ہیں ایک تو یہ لوگ بنیادی طور پر دنیا کی محبت سے پاک ہوتے ہیں اور دوسری یہ ہے ان لوگوں میں تقویٰ ہوتا ہے تو انہیں جب تقویٰ ہوتا ہے وبالذات دنیا سے بےروزتی ہوتی ہے تو ان کے دل ایسے پاک ہو جاتے ہیں بالکل پاکیزہ ہو جاتے ہیں کہ باطن کے مسامات کھل جاتے ہیں اور ان کے دل کے کان سننے لگتے ہیں اور اسی وجہ سے یہ دین کو زیادہ سمجھنے والے ہوتے ہیں اب جو کچھ حضرت رحمت اللہ نے فرمایا اس کی کچھ تشریح تو صدرہ میں آ جائے گی کہ صدرہ نے بھی یہی لکھا ہے حضرت فرماتے ہیں کہ دو باتیں ہو جاتی ہیں ایک تو یہ ہے کہ کوئی آدمی دین کو عقل کی بنیاد پر تسلیم کرتا ہے ایک یہ ہے کہ دین کو سنتا ہے اس کا دل اس کو بالکل منوان لے کر تسلیم کرتا چلا جاتا ہے کہ ہاں واقعی یہ چیز اس مقام میں دو چیزیں ہو جاتی ہیں ایک تو یہ کہ بولنے والے کی روحانیت اتنی قوی ہو کہ جو اس نے کہا دوسرے کے دل میں بیٹھ گیا غالب نے کہا نا دیکھنا تقریر کی لذت کہ جو اس نے کہا میں मैंने ये जाना कि गोया ये भी मेरे दिल में तो बोलने वाली की रूहानियत इतनी कवी होती है जो बात करता है और उधर से दिल में उतरती चली जाती है बात मुद्दतों को बातें नहीं भूलती फिक्रे नहीं भूलते उसकी वजह यही है कि वहां रूहानियत की कुवत इतनी होती है कि रसाए कुछ नहीं है लेकिन जैसे शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह के वाक्या के हाथ रखा और उलूम महब हो गए ये चीजें हुआ करती हैं और फिर ये भी होता है कि ये लोग इल्म के अलावा एक और दुनिया से जुड़े इल्म का बड़ा मुकाम हनफी फुकहा इल्म को इबादत पर तरजीह देते हैं इतनी तरजीह देते हैं जो कहती है कि एक आदमी एक मसला याद कर ले कि 5000 मर्तबा कुल हुवल्लाह पढ़ने से इल्म को इतनी तरजीह देते हैं हनफी फुकहा इसीलिए वो कहते हैं कि इशराक की नमाज से ज्यादा अफजल यह है कि कोई आदमी फजर के बाद अपने मुक्तदियों को अपने नमाजियों को दो मसले चार मसले नमाज के सिखा दे इशराक की नमाज से यह अफजल है वजह उसकी यह है कि इल्म को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इल्म इतना बड़ी बड़ी चीज है कि आलिम को तुमने किसी आदमी पर ऐसी अफजलियत हासिल है जिससे मेरा मुकाबला किसी आम अदना गुनाहगार मुसलमान से कर आम दर्जे की किसी उम्मती से फरमाया मेरा मुकाबला करो तो जो ये फर्क है ये फर्क हो जाता है साहिब दिल के दरमियान और एक आम आदमी के दरमियान बड़ा मुकाम है लेकिन उसके साथ साथ अजाब भी उतरेगी इस दिल की सबसे बड़ी मुसीबत ये है कि ये दिल हस्ती की गलती करता है और इनका सबसे बड़ा नुकसान यह है कि आदमी को सिखाता है कि तुम हो आप जैसा कौन तकरीर कर सकता है सुभान अल्लाह आप जैसी इल्म किसके पास है जितनी किताबें आपने पढ़ी है उतनी किसने पढ़ी है उस जमाने में इस जमाने में हम जैसा ये सब चीजें जो हैं ये किबत पर दलालत करती हैं कि जो अंदर छुपा हुआ होता है ना इसी को मारने के लिए और इसी के हल के लिए सूफिया मेहनत करा करते थे और मशाइख मेहनत करा देते किसी जमाने में जब देवबंद कायम हुआ दारुल उलूम ये तो बावर्ची खाना नहीं होता मदरसे में कोई खाना नहीं पकता अरे शेखुलिंद रहमतुल्लाह ने फरमाते थे कि हमने ऐसे ही देखा खाने पीने का कोई बंदोबस्त नहीं होता था और शाम को सारे तालबेइल्म कुतुब जवाब में आटा मांगने जाते थे सालन मांगने जाते थे हत्ता कि अब तक ऐसे लोग आपको मिल जाएंगे जो जानते हैं कि उनके बचपन में घर में कोई ना कोई मौलवी साहब शाम को मांगने आया करते थे कोई आटा दे देता था कोई चीज दे देता था तो जब तालबेइल्म पढ़ गए तो गंगोई रहमतुल्लाह के पास हाजिर हुए और अर्ज किया कि हजरत दारुलूम देवबंद ने एक मतबख का भी इंतजाम किया जाए बावर्ची रख लेंगे खाना पका देगा बच्चों का बड़ा रज होता है हजरत नाराज हुए नहीं माने फिर जब हम सब ने इकरार किया तो हजरत ने फरमाया मौली साहब ने इसलिए नहीं मानता और हमारे जिस चीज की तुम्हारी बात को नहीं मानता कि वो जो कुछ पढ़ते रहते हैं ना शाम को मांगने से उसका इलाज होता है नफ्स टूटता है अगर खाने का बंदोबस्त नहीं कर दोगे तो नफ्स ही टूटेगा तो फिर इसका क्या इलाज होगा हम चुप हो गए मगर फिर हमने हजरत की इजाजत दे दें क्योंकि अब वक्त ऐसा नहीं रहा अब मामले कुछ और हो गए तो उसने बाजी लेना खासा इजाजत दे दी कि अच्छा चलो तुम्हारी मर्जी है कर लो लेकिन हजरत रहमतुल्लाह इजाजत नहीं देते थे इल्म अपनी हस्ती और वजूद जो सिखाता है ये इल्म की सबसे बड़ी सबसे बड़ा कमजोर पहलू है सबसे बड़ी बुराई इसकी है और उसके बाद अहले इल्म को जब रगड़ा लगता है ना जब अहले इल्म को मानते हैं तो फिर उस इल्म की नफी होती है फिर उस इल्म की इस हद तक नफी होती है इस हद तक नफी होती है कि कोई तारीफ कर दे तो शर्म आती है कि क्या है हजरत थानवी रहमतुल्लाह अलैह इतना पढ़ लिख गए और किसी जब कानपुर में रहते थे तो हजरत थानवी रहमतुल्लाह अलैह मस्जिद में झाड़ू देते थे और किसी ने आके एक दिन तारीफ कर दी कि आपका जुम्मे का बयान ऐसा अच्छा और ऐसा अच्छा तो उसके पांव पकड़ लिए और फरमाया शर्मिंदा ना इतना मिटे इतने मिटे हुए लोग इसीलिए अल्लाह ने इल्म में भी बरकत दी जुबान में भी बरकत दी कि एक एक आदमी से हजारों नहीं लाखों अफराद की इस्लाह हो गई और उनके असर दो दो तीन तीन सौ साल कायम रहे इसलिए कि वो इल्म ने जो हस्ती सिखाई थी उस हस्ती को मिटाना था इसी तरह ये शेख अब्दुल कादिर साहब रायपुरी रहमतुल्लाह अलैह थे हजरत रहमतुल्लाह फरमाते थे मौलिमिया साहब रहमतुल्लाह अलैह के हम जब बैत के लिए गए तो एक बड़े साहिब कश्फ आदमी थे उन्होंने हमसे पूछा कि भाई आप कहाँ बैठ गए तो हमने कहा अब्दुल कादिर साहब रायपुरी रहमतुल्लाह अलैह के यहाँ
तो वो चुप हो गए उनका ख्याल था इन दो आदमी को एक वहां मंजूर नमानी को और एक वहां बुलसली नदवी रहमतुल्लाह अलैह दोनों को ले जाएं दुस्तानवी रहमतुल्लाह अलैह से बैठ कराने के लिए और वो दुस्तानवी रहमतुल्लाह के बड़े करीबी लोगों में थे और साहिब-ए-कश्फ बुजुर्ग थे तो उन्होंने दूसरे दिन कहा कि मियां ये क्या किया इन दोनों ने पूछा कि सूफी साहब क्या हुआ है उन्होंने कहा उधर बैठ हुआ है बड़ा अफसोस जिसका क्या हुआ है कि तो दोस्त आपस में उन्होंने कहा मियां आज रात मैं सारे औलिया अल्लाह के मरासिब देखता रहा और दरख्वास्त की अल्लाह ताला से कि मुझे बताएं कौन कितने कुर्ब में है तो तुम जिस आदमी से बैठ हुए हो आलम बाला में उसका तो नाम ही नहीं कहीं कोई मुकाम ही नहीं ये तो बस जाहिर की पीरी मुरीदी है ऐसे ही चले गए फंस गए तो हुजूर नुमानी साहब रहमतुल्लाह बड़ा गुस्सा आया तो उन्होंने कहा भाई ऐसी बात ना करो तुम्हारे भी शेर हैं जहां से तुम बैठो हम भी कहीं से बैठे तो क्या जरूरत है इस बात की बस हो गए खत्म करो अगले दिन फिर वो मिले उसने कहा बड़ा मुबारक आदमी है जहां तुम बैठे वाकई तुम लोगों ने सच्चा इंतकाल किया अब हमें हैरत हमने कहा कि अब क्या हुआ है तो उन्होंने कहा आज रात में लेटा तो मैंने ऐसे ही सोचा कि बात औलिया अल्लाह ऐसे भी होते हैं अल्लाह के कुर्ब में अल्लाह की जात में इतने गुम होते हैं कि दूर तक उनका पता नहीं चलता तो उधर भी जरा देखना चाहिए कि नीचे का मामला क्या है तो फरमाने लगे मैंने देखा अल्लाह ताला ने तुम्हारे शेख का जब दिल खोला मुझ पे तो हर लम्हा वो कह रहे थे कि अल्लाह तू ही तू है मैं कुछ नहीं इस मैं की इतनी नफी इतनी नफी इतनी नफी थी वहां तो मुझे एहसास हुआ कि ओ ये तो फनाइयत के इस मुकाम पर फायदे हैं कि बड़े बड़े साहिब कश्फ और ये अल्लाह को इधर आके कर लिए शेख अब्दुल गाजी साहब रायपुरी रहमतुल्लाह अलैह इंतकाल उनकी अजीब हालत थी इन दोनों की अलमागुल असली नदवी रहमतुल्लाह अलैह की भी और हजरत की भी हजरत की जब इंतकाल नजा का आलम तारी हुआ अजरायपुरी रहमतुल्लाह अलैह पे तो सूरह यासीन जो खुदाम से पढ़ने लगे जब इस आयत पे पहुंचे ना तो बशर हो बेमौत कि इसे बशारत दे इस आदमी को कि तेरी बख्शिश हो गई और अल्लाह ने बड़े अजर से नवाजा तो बस उस पे आंखें खोली और इंतकाल यही हाल मुआबुल असली नदवी रहमतुल्लाह का भी हुआ सूरह यासीन ये खुद पढ़ रहे थे जब इस पे पहुंचे कि सलाम कौलम में रब्बी रही रहमत वाले परवरदिगार की तरफ से सलाम भेजा जा रहा है तो बस अल्लाह की तरफ से ऐसा सलाम था उसी पे इंतकाल किया इन लोगों की मौत बताती है कि किस दर्जे के लोग थे अब होता यह है कि जब इल्म के बाद अपनी फनाइयत आती है तो फिर दिल खुलता है फिर नए से नए इल्म के नुकात सामने आते हैं फिर नई से नई चीजें सामने आती हैं इसीलिए हजरत शाह लजीज साहब मुहद्दिस देवबंदी रहमतुल्लाह ने लिखा है कि कुछ औलिया अल्लाह ऐसे होते हैं जिन पर आलम तकवीनियात खुलते हैं मसलन किसी मुरीद को बता दिया कल ये होने वाला है किसी को बता दिया कि तुम्हारे यहाँ लड़का हो जाएगा किसी को बता दिया तुम्हारे कारोबार में फायदा हो जाएगा और कुछ औलिया अल्लाह ऐसे होते हैं जो इल्म वाले होते हैं तो उन पर इल्म की नई नई राहें खुलती हैं हजरत ने लिखा है ये औलिया अल्लाह असल होते हैं कि इल्म के बाद जब मिटते हैं तो उन्हें कुरान हदीस वही होता है लेकिन नई से नई चीज उनकी समझ में आती है जो पिछलों की समझ में नहीं आई यही वो चीज है जो हजरत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना कि क़यामत तक इस किताब के कुरान करीम के अजीब और गरीब चीजें समझ नहीं आएंगी ये खत्म नहीं होंगी पिछली सदी के उलमा ने जो भी समझा ये उनसे बढ़ के समझता है अगली सदी के उलमा इससे बढ़कर समझते हैं ये क़यामत तक जारी है इसलिए कि इल्म की फनाइयत है हजरत फरमाते हैं यहाँ पर कि देखो जब इल्म फना हो जाता है पर आदमी का दिल दो चीजों से मुनव्वर होता है एक ज़ुहद से और एक तक्वा से ज़ुहद का मतलब ये नहीं है कि आदमी दुनिया से फारिग़-उल-बाल हो जाए ज़ुहद का मतलब ये है कि आदमी के दिल से दुनिया की मोहब्बत निकले जो लोग ये समझते हैं कि ज़ुहद बेरग़बती इस चीज का नाम है कि आदमी के पास दुनिया की कोई चीज ना रहे बात ये नहीं बात यह है कि दिल दुनिया की मोहब्बत से फारिग हो जाए हजरत आदम का जब इंतकाल हुआ है तो 90,000 सोने के दीनार उनके पास थे मामूली आदमी नहीं थे वो इतना बड़ा आदमी था कि उमर रजी अल्लाह ने अपने बाद खिलाफत के लिए लोगों ने कहा इस कमेटी में अपने बेटे को बिठाएं फरमाया बिल्कुल नहीं जिसे अपनी बीवी को तलाक नहीं देनी आती اور اس کو میں شامل کر دوں مسلمانوں کی خلافت کے کاموں میں. لیکن سعد رضی اللہ عنہ کے لیے سفارش فرما کے گئے, فرمایا اگر سعد کو خلافت ملے تو سعد میری جگہ آنے کا اہل ہے. میں نے جو کوفہ میں اسے ہٹا دیا تھا گورنر ہونے سے, تو اس کا بہانہ نہیں لوگوں کو ملنا چاہیے. دیکھو کوفہ والے اس قابل نہیں تھے کہ سعد ان پہ حکومت کرے, سعد رضی اللہ عنہ میں کوئی ایڈ نہیں تھا. کوفہ کے لوگ اس قابل نہیں تھے کہ اتنا بڑا آدمی ان پر بھیج دیا جاتا. تو سعد رضی اللہ عنہ انتقال ہوئے, 90,000 سونے کے سکے چھوڑ کر دنیا سے گئے. کیا تھا؟ زہد تھا, دل میں دنیا کی بے رغبتی تھی. اسی طرح آپ اور لوگوں کو دیکھیں, سیدنا علی رضی اللہ عنہ کے متعلق آتا ہے کہ زکات کا وہ حساب کرتے تھے اور 40,000 دینار سالانہ وہ زکات ادا کیا کرتے تھے. وہ سیدنا علی رضی اللہ عنہ جن کا زہد اور دنیا سے بے رغبتی مشہور ہے, اور حقیقت میں بھی تھی, پیسہ تھا ان کے پاس, یہ سب کچھ کیا تھا. سفیان ثوری رحمت اللہ علیہ جب انتقال ہونے لگا تو 10,000 دینار اپنے گھر والوں کے حوالے کیا اور فرمایا یہ رکھو. اور پھر اس کے بعد کہا کہ اگر مجھے یہ ڈر نہ ہوتا کہ بادشاہ ہمیں اپنا ہاتھ صاف کرنے کا رومال بنا لیں گے, منہ پوچھنے کا رومال بنا لیں گے, تو میں پیسہ نہ رکھتا. مطلب کیا تھا؟ وہ انہوں نے ایک اور جگہ بیان کیا, انہوں نے فرمایا کہ پیسے میں نے سنبھال کے رکھے تھے تاکہ حکمران وقت اگر مجھ سے کوئی فتویٰ پوچھنا چاہے تو میں اس کے پیسے سے اس کے عہدے سے متاثر نہ ہوں کہ میرے پاس اتنے پیسے ہیں, میں کیوں دب کے فتوا دوں. فرماتے ہیں یہ اس لیے سنبھال کے رکھے تھے تاکہ میں اپنا دین بچا لوں, اب یہ تم رکھو میں تو دنیا سے جا رہا ہوں. یہ چیز تھی زہد, اس چیز کا نام ہے کہ دل میں دنیا کی محبت نہ رہے. یہ صحابہ رضی اللہ عنہ کماتے بھی تھے, صحابہ رضی اللہ عنہ بڑے بڑے لوگ بھی تھے. عبد الرحمن ابن عوف رضی اللہ عنہ کے کیا کہنے, مدینہ منورہ میں آئے ہیں اور انہوں نے کہا کہ مجھے راستہ دکھا دو کہ میں جہاں جا کر کھجوروں کی تجارت کر لوں. تو 4-8 آنے کی کھجوریں لے کے درخت کے نیچے بیٹھ کے, اور جب ان کی وراثت تقسیم ہوئی ہے تو عثمان رضی اللہ عنہ امیر المومنین تھے, حضرت عثمان رضی اللہ عنہ کو حصہ ملا. انہوں نے کہا میری وراثت کا 1/3 حصہ بدری صحابہ رضی اللہ عنہ کو دیا جائے. تو ان بدری صحابہ رضی اللہ عنہ کی گنتی ہوئی تو 100 نکلے, ان میں حضرت عثمان رضی اللہ عنہ بھی شامل تھے. عبدالرحمن ابن عوف رضی اللہ عنہ کی وراثت میں ان کا حصہ پڑا تھا, پھر حضرت عثمان رضی اللہ عنہ تک پہنچایا گیا. تو یہ اتنی دولت, اتنا پیسہ, اور پھر اس کے بعد حضرت عبدالرحمن ابن عوف رضی اللہ عنہ کی اور وراثت, زبیر رضی اللہ عنہ کی وراثت سکتی ہوئی. ایک بیوی کو 10 کروڑ روپے سے زیادہ رقم ملی ہے. اتنے پیسے والے لوگ تھے, تجارت کرتے تھے, پیسہ رکھتے تھے, لیکن دل دنیا کی محبت سے بالکل پاک, کوئی پرواہ نہیں. حضرت زبیر رضی اللہ عنہ کسی لیے آتا ہے کہ 1,000 غلام تھے ان کے, اور شام کو جب وہ حساب کرنے بیٹھتے تھے تو ان کے بیٹے عبداللہ کہتے ہیں میں اپنے والد سے حساب دیکھتا تھا, پیسے دیکھتا تھا, تو خیال آتا تھا کہ اس شخص کو اللہ سے کوئی تعلق ہی نہیں. اور جب نماز پڑھتے تھے تو رکوع اور سجدے میں اتنے مہم ہو جاتے تھے کہ پرندے چڑیاں آ کر ان کی قبر پہ بیٹھ جاتی تھی, جیسے بت بن گئے ہیں. پھر میں دیکھتا تھا تو کہتا تھا اس شخص کو دنیا سے کوئی تعلق ہی نہیں. تو دنیا کی محبت سے دل پاک ہو جائے پھر علم کھلتا ہے. اسی لیے آخری چیز جو ہے اس میں یہ ملا صدرہ ایک بات کرتے ہیں. یہ صدر الدین محمد شیرازی ملا صدرہ جو ہیں بنیادی طور پر شیعہ تھے. 980 ہجری کے قریب ان کی ولادت ہوئی ہے اور 1050 میں ان کا انتقال ہوا ہے. اور انہوں نے جن لوگوں سے پڑھا ہے, ان کے پڑھانے والے ان کے اساتذہ بہت بڑے بڑے لوگ تھے. ایک میر داماد تھے جن سے انہوں نے پڑھا, ایک شیخ بہائی تھے جن سے ملا صدرہ نے پڑھا ہے. ملا صدرہ ہمارے یہاں منطق کی فلسفے کی اعلیٰ ترین کتابیں جو انہوں نے لکھی ہیں اس میں شمار ہوتی ہیں. اب تو مولوی صاحبان کم رہ گئے ملا صدرہ پڑھنے والے, یہ سرحد میں کچھ مل جاتے ہیں. باقی عمومی طور پر اب ان کتابوں کا رواج کم ہو گیا, لیکن یہ بنیادی طور پہ چاہے شیعہ تھے لیکن علم کی جو بات انہوں نے لکھی ہے نا, کمال کی چیزیں لکھی ہیں. آپ کو یاد یہ کہے کہ ہم نے شیعہ کی اس کتاب سے کیوں فائدہ اٹھایا ہے یا کیوں کہہ رہے ہیں, تو بات یہ ہے بھائی کہ علم گھومی ہوئی چیز. حضور صلی اللہ علیہ وسلم نے علم مومن کی میراث ہے, جہاں ملے جہاں اچھی چیز ملے ہم کہتے ہیں اس سے استفادہ کرو. اسلام میں ایسی چیز نہیں رہی, یہ ایک موقف ہے. ممکن ہے آپ اس کے خلاف آپ کے مسئلے آئے ہوں, ضرور ہوں گے, اس سے بھی بحث نہیں, لیکن ہم اپنے موقف کی بات مرد کرنے کا بہت رکھتے ہیں ہم کہتے ہیں جتنی جدید تہذیب اور تعلیم دنیا میں آ رہی ہے یہ تعلیم جتنی بھی ہے جدید تہذیب کو چھوڑ کے اس پہ سب سے پہلا حق ہمارا ہے ہم سب سے زیادہ حقدار ہیں اس تعلیم کو حاصل کریں مسلمانوں کو یہ پتا ہونا چاہیے کہ فزکس کیا ہے مسلمانوں کو پتا ہونا چاہیے کہ ایٹم بم کیسے بنتا ہے مسلمانوں کو پتا ہونا چاہیے کہ ٹیکنالوجی کیا ہے یہ جو ہمارے ہاں تصور ہے نا کہ یہودی عیسائی لانت بھیجو اس سے بالکل نہیں پڑھنا ہے اس کے بعد بالکل نہیں جانا ارے بھائی ہم جتنا بھی روک لیں جتنا بھی منع کر لیں جتنے بھی فتوے دے دیں یہ نسلیں آئندہ کی یہ کر کے دیں گی کام ہوگا بجائے اس کے کہ ہم انہیں اپنی پرورش ملے اور ہم کہ بیٹے بالکل ٹھیک ہے آپ پھر پڑھ کے کہ نماز ہمارے پاس پڑھیے آپ یہ بھی پڑھیے اور قرآن بھی پڑھیے بجائے اس کے کہ ہم یہ جو بچہ اختیار کریں ہم کہ بالکل دین کے پاس پڑھنے کے لیے جانا نتیجہ یہ کہ وہ دین کی تھوڑی بہت بات جو ہے نا وہ بھی ہاتھ سے نکل جائے ہندوستان میں نیا نیا نوٹ چلا لوگ عادی تھے سکوں کے سونے چاندی کے سکے مغلوں کے دور میں چلتے تھے نا چاندی کے سکے اور تانبے کے نیا نیا نوٹ چلا دونوں عبدالحق حقانی جنہوں نے قرآن پاک کی تفسیر لکھی ہے وہ ان کے زمانے ان کا زمانہ تھا بہت بات ہوئی کہ جی نوٹ جو ہے اس سے زکات ہوگی یا نہیں ہوگی زکات تو سونے چاندی تو تھی دلی میں علماء نے اجلاس بلایا بڑے بڑے سکے آنے کے نام جمع ہو گئے تو مولانا عبدالحق صاحب بیٹھے ہوئے سنتے رہے کافی دیر جب گزر گئی تو انہوں نے کہا میاں کھانے پینے کا بندوبست ہے تو وہ دو چار سے انہیں بڑا برا بنایا انہوں نے کہا حضرت اتنے اہم کٹی مسئلے پہ بحث ہو رہی ہے کمال ہے آپ کھانے کا پوچھتے ہیں ہم کہتے ہیں نوٹ کو بالکل نہیں چلنا چاہیے انگریزوں کی مخالفت کر دیجیے یہ ہو جائے وہ ہو جائے وہ ہو جائے تو چپ ہو گھنٹہ دو گھنٹہ اور بول رہے تو انہوں نے کہا میاں اب دوپہر ہو رہی ہے کچھ کھانے کے لیے بھی ہے یا نہیں تو وہ لوگ جو بات بولی صاحبان سے کھڑے ہو گئے انہوں نے کہا حضرت پھر وہی بات آپ نے کی ہم کہتے ہیں مسئلے کو حل کرنا چاہیے تو انہوں نے کہا بھائی صاحب ذرا آرام سے بیٹھو اور کھانا کھانے دو دیکھو ہم جو مرضی فیصلہ حاصل کر لیں اس اجلاس میں نوٹ چل کے رہے گا اور سکے نہیں چلے گا نوٹ چل کے رہے گا انہوں نے کہا یہ سوچو کہ نوٹ چل کے رہے گا ہمیں اب اس کے ساتھ اپنے آپ کو کیسے منتخب کرنا ہے کیسے ایڈجسٹ کرنا ہے نوٹ کو ہم ختم نہیں کرنا یہ ہے حکمت کی بات کہ ہمارے بچوں نے ہماری آئندہ نسلوں نے ابھی سے شروع ہو گیا یہ 90 کی بات کی دنیا بدلی ہوئی ہے اب بچے جاتے ہیں فارم میں پڑھتے ہیں لوگ جاتے ہیں سروس کرتے ہیں جاب کرتے ہیں تقسیم کے وقت سے یہ عمل شروع ہوا ہے آخر ہم کس وقت سوچیں گے یہ کہ اس میں سے ہم نے کہیں کہ اس تعلیم میں جو اچھی چیز ہے اجنبیوں سے ہمارا حق بنتا ہے ہم دیں گے اور تہذیب اور تہذیب کا وہ پہلو جو ایریا سے نکالتا ہے ہم بالکل نہیں لیں گے تہذیب کا یہ پہلو آ جائے جو عورتیں بال کٹانے لگے ہم بالکل اس سے بات کریں تہذیب کا یہ پہلو آ جائے جو ہے تو ذرا ایسی بات لیکن وہ حضرت خانوی رحمۃ اللہ کی جگہ آتا ہے کہ ایک لڑکا پڑھانے کے لیے اس زمانے میں بھیج دیا انگلینڈ تو جا کر نوابوں کا بیٹا تھا خراب ہو کے آ گیا پڑھا لکھا کچھ تھا نہیں تو حضرت نے اس سے کہا کہ بھائی تمہارے بیٹے پڑھنے گئے تھے نواب صاحب کیا ہوا بیٹے کا تو اس نے کہا حضرت اور تو کوئی تبدیلی آئی نہیں البتہ کھڑا ہو کے پیشاب کرنا سیکھایا تو تہذیب جو ہے اس کے یہ جو پہلو ہیں ان سے ان کو ہم کیوں لانت بھیجتے ہیں ان چیزوں سے جو شریعت سے ٹکراتی ہیں تو اس میں جائیں لیکن جہاں تک تعلیم کا تعلق ہے اور اس تہذیب میں جو ڈھنگ کا تعلق ہے ان سے ہم کیوں اجتناب کرتے ہیں آپ دیکھیں اس موقع تعلیم میں ہم آپ سے عرض کریں ہم کبھی اس کا توازن موازنہ کریں تاریخ کے اعتبار سے سیدنا عمر رضی اللہ عنہ پہلے آدمی ہیں جنہوں نے اجمیوں کو دخل دیا اپنے معاملات میں رسول اکرم صلی اللہ علیہ وسلم کے حضرت عمر رضی اللہ عنہ کے پاس بحرین سے آئے حضرت ابو ہریرہ رضی اللہ عنہ اور جب ایران کا مال غنیمت آیا ہے تو کہاں مسلمان بیچارے پاپا کشی کی زندگی حضرت عمر رضی اللہ عنہ کا کہو کہو ابو ہریرہ کیا خبر ہے تو انہوں نے کہا حضرت سب خیریت ہے فرمایا اچھا فلاں کا حال کیا ہے فلاں کا حال کیا ہے ان کا حضرت بحرین میں سب اچھے تھے فرمایا اچھا مال غنیمت بھی لائے ہو کتنا ہے تو انہوں نے کہا امیر المومنین 5 لاکھ تاریخ کی دوسری جگہ آتا ہے ان کا 8 لاکھ حضرت عمر رضی اللہ عنہ جیسے دانش مند آدمی نے کہا کہ کتنا ان کا جی حضرت 8 لاکھ 5 لاکھ فرمایا ہوش ٹھکانے ہیں کیا کہہ رہے ہو ان کا ہاں حضرت اتنا ہی کہا بریرا کیا کہتے ہو جب انہوں نے زیادہ دیکھا تو حضرت بریرا رضی اللہ عنہ نے انگلیاں گن کے بتایا انہوں نے کہا 1 2 3 4 اور 5 अल्तमलिल्लाह फरमाया लगता है इसके नींद का गलबा है इसके याद नहीं रहा कि क्या सोच रहा है सुबह फजर के बाद में फजर के बाद जब आए तो अबू हुरैरा रज़ियल्लाहु अन्हु ने फिर पूछा उनका हजरत ने रात की सही अर्ज किया था 5 लाख हजरत उमर रज़ियल्लाहु अन्हु चुप हो गए इतना पैसा इतना माल आ गया उन्होंने कहा अच्छा बताओ मैं या तो इसे फिर मुसलमानों में तकसीम करना शुरू करूं और प्लेट मंगवा लूं और हर घर के लोगों को दूं जिसको जितना जरूरत हो ले और या फिर मैं इनकी तनख्वाहें मुकर्रर कर हजरत उमर रज़ियल्लाहु अन्हु जानते थे कि मैं लोगों को दे दूंगा तो लोगों के दिल में इतनी कनात है कि जरूरत से ज्यादा माल लेंगे कोई नहीं अकबर बादशाह ने भी ये किया जब ये जहांगीर पैदा हुआ है ना तो अकबर अजमेर शरीफ आया और 12 मील पीछे उतर गया और नंगे पांव आया हमेशा याद रखना चाहिए कि अल्लाह ने ये जो कहा था ना कि लस्तु बिरब्बिकुम क्या मैं तुम्हारा परवरदिगार नहीं हूं कालू कला लोगों ने कहा अल्लाह हां हां क्यों नहीं आप ही तो रब है अल्लाह का मुकाम हर दिल में है चाहे काफी नहीं क्यों ना इबादत करनी ही करती अब उस मुकाम पर मोमिन अल्लाह को बिठाता है और इबादत करता है काफिर दौलत को बिठाता है उसकी इबादत करता है कोई किसी को बिठा देता है उसकी इबादत करता है वो गैप जो है ना वो हमेशा इंसानी फितरत में है अकबर कहां पूरा दीन इजाद किया और काबो दिल में जगह खाली थी ना अल्लाह के लिए तो आया 12 मील पैदल चल के हजरत मेहंदी चिश्ती रहमतुल्लाह के मजार पे हाजिरी दी और कब्र को चूमा और सजदा किया और ये किया और वो किया वो दिल में जगह खाली और एक घर था पूरा उसे सोने से भरवा दिया और आज वेर में लोगों को वो जितना ले जा सकते हैं लेके लोग सोना लेके जाते हैं अगले दिन फिर भरवा दिया फिर तीसरे दिन भरवाया तो आधा घर खाली रह गया आधे में तकरीबन सोना था तो उससे कहा बस ठीक है लोगों की जरूरतें पूरी होगी लेकिन अकबर बादशाह जाहिल होने के बावजूद इतना दाना था कि एक जगह जहांगीर लिखा है कि वालिद कहते थे कि हिंदुस्तानी कौम में मांगने की आदत है और मेरा ख्याल है कि हिंदुस्तानियों में मांगने की आदत कभी भी खत्म नहीं की जाती फरमाते हैं कि यहाँ के लोगों को भीख की आदत है मैंने बड़ी कोशिश की कि किस तरह भिखारी खत्म हो जाए हिंदुस्तान में लेकिन इस कौम इस मट्टी में मांगने की आदत है ये नहीं खत्म होती इसीलिए आप कभी गौर करें तो इंटरनेशनल लेवल की क्यादत कभी हिंदुस्तान को नहीं मिली इंटरनेशनल लेवल पे सबसे पहले अरब आए अरबों के बाद तुर्क आए तुर्कों के बाद अब यूरोपियन आ गए अमेरिकन आ गए पूरी दुनिया की पॉलिटिक्स के अंदाज हो रहे हिंदुस्तानी नहीं मिली इसलिए कि बुनियादी तौर पर वो चीज आई थी ना तो वो हजरत मैंने दिन चिश्ती रहमतुल्लाह क्या सोना उससे भर दिया कि लोग इस पैसे को ले जाएं ये चीज होती थी तो दो हजरत उमर रजी अल्लाह के जमाने में कनात थी फरमाया जितना लोगों को जरूरत होगी बांट ले जाएंगे कोई नहीं देगा तो एक आदमी उठा उसने कहा मेरे मोमिनी ये पहला मौका है कि अजम की चीजें अरबों में दाखिल हुई हैं उसके बाद हजरत मैंने रोम और ईरान के लोगों को ईसाइयों को देखा और जर्दश्तियों को ये बाकायदा रजिस्टर बनाते हैं लोगों के नाम लिखते हैं नंबर लिखते हैं फिर उसके मुताबिक तनख्वाहें तकसीम होती हैं कल तुम अल्लाह अच्छा जाओ और जितने पढ़े लिखे लोग हैं उनको अपने साथ बिठाओ और बाकायदा रजिस्टर बनाओ और मुझे लाकर दिखाओ ताकि मैं इस चीज को राइज करूँ मुसलमानों में अजमियों का तरीका हजरत उमर रजी अल्लाह अन्हु राइज जब सामने फहरिस्त लाई गई तो सबसे ऊपर उन्होंने देखा उन्होंने कहा ये किससे इब्तदा किया उन्होंने कहा आपसे फरमाया क्यों उन्होंने कहा जी आप सबसे बड़े हैं फरमाया नहीं इसको काटो और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के अहले बैत से इब्तदा करो वो सबसे बड़े और फिर फरमाया उसके बाद कुरैश फिर उसके बाद फिर मेरा कबीला फिर उसके बाद ना ना हजरत उमर रजी अल्लाह ने अजमियों की ये चीज ली इसलिए कि इस चीज में कबूलत थी आराम दूसरी मिसाल आप देखेंगे हजरत मुआविया रजी अल्लाह की हजरत मुआविया रजी अल्लाह ने जब ईरान भेजा मोहल्लब इब्ने सफरा रहमतुल्लाह अलैह को तो मोहल्लब ने हिंदुस्तान पता किया लोगों में ये बड़ी गलत फहमी है बड़े बड़े अहले इल्म इस गलत फहमी में हत्ता के तैमिया रहमतुल्लाह अलैह तक इसमें बह गए हैं कि हजरत अली रजी अल्लाह के जमाने में कोई फतुहात नहीं हुई थी ये गलत बात है सैयदना अली रजी अल्लाह के जमाने में भी जिहाद हुआ है और ये जो मकरान है अब जो हमारा हिस्सा है ये हजरत अली रजी अल्लाह के दौर में तो शामिल हुआ है फिर हजरत मुआविया रजी अल्लाह का दौर आया हिंदुस्तान की फतह शुरू हुई जब फतह शुरू हुई तो यहाँ पर घोड़े आए और अजमियों का असर इतना बढ़ चुका था جب معاویہ رضی اللہ عنہ ایک مرتبہ نکلے دورہ کرنے یہ حضرت عمر رضی اللہ عنہ کا آئیڈیا حضرت عمر رضی اللہ عنہ نے فرمایا آپ کے وفات کے سال کہ اللہ نے اگر مجھے آئندہ سال زندگی دی تو میں سوچتا ہوں کہ ایک سال یا دو سال اپنی پوری مملکت کا دورہ کروں گا اور ہر شہر کے ہر چوراہے پہ کھڑے ہو کے لوگوں سے پوچھوں گا کہ تمہیں میری طرف سے کوئی تکلیف پہنچی ہے تو میں تمہاری تکلیف اور مسائل کے حل کے لیے آیا لیکن نہیں ہوئی حضرت معاویہ رضی اللہ عنہ نکلے اور جب انہوں نے دیکھا کہ ہر طرف ایرانی اور عیسائی غلام ہی غلام ہیں حضرت معاویہ رضی اللہ عنہ اتنے گھبرا گئے ایک مرتبہ علی الفرید میں آتا ہے کہ انہوں نے فرمایا ایک دن کہنے لگے مجھے تو یہ ڈر لگتا ہے کہ کہیں یہ سارے عجمی اور سارے غلام مل کر ہمارے خلاف سازش کریں اور عربوں کو قتل کر دیں اور خلافت پر قبضہ کر لیں تو انہیں کون روک سکتا ہے فرمایا اتنی بڑی آبادیاں ان کی ہو گئی ہیں تو میرے ذہن میں یہ آیا کہ انہیں قتل کرا دینا چاہیے قبل اس کے کہ ہماری حکومتوں پہ یہ قبضے کرنے لگیں کہ کیا ہونا چاہیے یہ تھا عجم کا اثر جو عربوں پر پڑا ہے اور غلام اتنی بڑی تعداد میں ہیں اتنی بڑی تعداد میں ہیں کہ ہزاروں کے حساب سے خود ایران کی جب فتح ہوئی ہے تو سعد رضی اللہ عنہ نے دیکھا تو یہ جو ایرانی تھے بادشاہ رستم کی قیادت سے جو لوگ آئے تھے صرف 4000 آدمی تو رستم کی سیکیورٹی پہ مقرر اب وہ مارا گیا اب جب مارا گیا تو وہ جو تھے بڑے عقل مند تھے افسر اور عقل مند تھے انہوں نے کہا دیکھو اب نہ ہم زردشتی رہ سکتے ہیں اور نہ ہی ہم ان کو شکست دے سکتے ہیں بہتر یہ ہے کہ اسلام قبول کر مشورہ ہوا ادھر سے سعد رضی اللہ عنہ حکمران تھے کمانڈر تھے انہوں نے اسے مغیرہ رضی اللہ عنہ پاک ذرا دیکھیں حالات کا اندازہ لگا ان کا حضرت وہ تو تیار ہے اسلام کی قبولیت کے لیے سعد رضی اللہ عنہ نے ایک ہی وقت میں اعلان کر کے 4000 آدمی کا میں نے تمہیں جان کی امان دی تمہیں بنا دی تمہیں تم آؤ ہمارے پاس بتاؤ کیا چاہتے وہ مسلمان ہو گئے اور سعد رضی اللہ عنہ نے 4000 ایرانیوں کو کوفہ میں بسایا اور آباد کیا زمینیں عراق کر دی مکان دے دیے گورنمنٹ نے مدد کی سیدنا عمر رضی اللہ عنہ نے مدد کی یہ انسانوں کی قدردانی یہ انسانوں کی صلاحیتوں سے فائدہ اٹھانا تھا حضرت معاویہ رضی اللہ عنہ نے یہی بات رکھی حضرت معاویہ رضی اللہ عنہ کا یہ اتنے بڑھ گئے ہیں کہ ہم پہ حملہ کر کے حکمرانی ہم سے چھین لیں تو پھر کیا ہوگا کیوں نہ انہیں قتل کروا دیا جائے یہ انہوں نے ویسے ہی کہا یہ نہیں ہے کہ اس کے بعد انہوں نے کوئی سیاسی کام کیا لیکن انہوں نے اپنے خدشے کا اظہار کیا تو مہلت کو انہوں نے بھیجا ہندوستان کی فتح کے لیے ہندوستان جب فتح ہوا تو یہاں سے حضرت معاویہ رضی اللہ عنہ کو بت بھجوائے گئے یہ جو بت توڑنے پہ زیادہ زور دیتے ہیں نا انہیں اس کا بھی سوچ لینا چاہیے کہ عقابی کیا کرتے رہے جب بت بہت سے بت پہنچے معاویہ رضی اللہ عنہ کے پاس تو معاویہ رضی اللہ عنہ کا انہیں توڑنا نہیں اور فرمایا انہیں واپس ہندوستان بھیجو ہندوؤں سے کہو کہ وہ خرید لیں وہ بتوں کی عبادت کرتے ہیں اور پیسہ وہاں سے لاؤ تاکہ اصلے میں اضافہ کیا جا سکے تو وہ بتوں کو بکوا کر معاویہ رضی اللہ عنہ نے فرمایا ہندوستان سے تلواریں بنوانا کیونکہ ہندوستان کی تلوار اس کی کاٹ بڑی مشہور ہندوستان کی تلوار کی چمک تو ایسی زبردستی کہ عرب ایسی تلوار نہیں بنا سکتے حضرت حسان ابن ثابت رضی اللہ عنہ نے ایک جگہ حضور صلی اللہ علیہ وسلم کی تعریف کیا اللہ کے رسول آپ کا چہرہ ایسے چمکتا ہے جیسے ہندوستانی تلوار چمکتی تو رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ جو تشبیہ دی ہندوستان کی تلوار اس کی کاٹ بڑی زبردست ہوتی تھی حضرت معاویہ رضی اللہ عنہ نے بت بکوائے اور فرمایا کہ پیسے لے کے آؤ تاکہ اصلے میں اضافہ کیا جائے تو یہ مہلب جو تھے انہوں نے گھوڑے دیکھے اب یہ اجمیوں میں عربوں نے کبھی ایسے نہیں کیا تو انہوں نے کہا یہ گھوڑے کس حیث کے ہیں جو گھوڑے اچھے جاندار ہوتے تھے دمیں بھی ان کی لمبی ہوتی اور ترک جو تھے گھوڑے پالتے تھے لڑتے تھے عیسائی تھے نا اور دمیں کاٹ دیا کرتے تھے ہمیشہ مطلب پہلے آدمی تھے جنہوں نے معاویہ رضی اللہ عنہ کے دور میں اپنے عالم اسلام میں گھوڑوں کی دمیں کٹوا دی اور انہوں نے جو دس کہے ہیں وہ بڑے عجیب ہیں انہوں نے کہا کہ اگر کوئی حکمت اور دانائی کی بات ہے گھوڑوں کی دمیں کٹوا دینا تو یقیناً ہم مسلمان سب سے پہلا حق رکھتے ہیں ہم یہ کام کو کریں اور انہوں نے اجمیوں کی تقلید میں گھوڑوں کی دمیں کٹوا دی اس لیے کہ گھوڑوں کی دمیں ہوتی تھی بہت لمبی اور لڑائی کے میدان میں وہ پاؤں میں الجھ جاتی تھی گھوڑا گر پڑتا تھا لڑ کھڑا جاتا تھا اس لیے انہوں نے گھوڑوں کی دمیں کٹوا دی تو یہ اجمیوں کے اثرات سے جو یہاں پر آئے ہیں اسی طرح بنو امیہ میں دیکھیں उनके हुक्मरान जब आगे बढ़े हैं जब अपने मौकफ की तारीफ की बात कर रहे हैं तो इसमें जिज़िया लगता है यह हज्जाज ने यूसुफ का दौर था और लोगों ने लिखा हज्जाज को कि जनाब यह जिज़िया इसलिए कम हो गया है कि लोग इस्लाम जाहिर करते हैं और अंदर से मुसलमान नहीं है तो हज्जाज इतना जालिम था कि मुसलमानों को पकड़ पकड़ के और करवा के उसने लोगों पर जिज़िया आयद कर दी इसीलिए इस्लाम ने तैमिया रहमतुल्लाह ने लिखा है मिनहाज सुन्ना में कि यजीद से बड़ा जालिम है हज्जाज बिल्कुल सही यजीद को बदनाम है सैयदना हुसैन रज़ी अल्लाह की शहादत की वजह से और अहले मदीना के साथ बुरा करने की वजह से और कोई शुबा नहीं वो बदनामी आदमी था हज्जाज उससे भी ज्यादा था हज़रत रज़ी अल्लाह सहाबाए किराम रज़ी अल्लाह के हाथों पे मोहरें लगवा देना गर्दन पे मोहरें लगवा देना लोगों को मना करना कि सहाबी के करीब ना जाना यह हुकूमत का मुजरिम है और इतने काबिल सहाबा रज़ी अल्लाह की तौहीन अब्दुल्लाह इब्ने उमर रज़ी अल्लाह को शहीद कर देना एक से एक बड़ा जुर्म उसका था इब्ने तैमिया रहमतुल्लाह की नजर थी ना तारीख पे उन्होंने कहा यजीद से बड़ा जालिम था बसरा में इसने जब टैक्स लगवाए हैं बनू उमैया ने वो टैक्स माफ कर रखे थे इतने हुकूमत के फेवर में जब टैक्स लगवाए हैं अगर हुकूमत को पैसा मिले तो बसरा के ताबीन रो पड़े और उन्होंने कहा जो ला इलाहा इल्लल्लाह का इकरार करता है हम उस पर टैक्स नहीं लगा सकते ये चीजें वो थी जो बनू उमैया ने टैक्स को बढ़ाने के लिए इन लोगों ने इस्तेमाल किए हैं तो हज्जाज ने यूसुफ ने ये टैक्स लगवाए और इसी तरह इन लोगों ने इस चीज को ज्यादा इसलिए किया कि हुक्मरानी में पैसे आ अच्छा पैसे आ गए पैसे के बाद मालियाती निजाम सारे का सारा अरबों ने अजम से लिया ये दलाइल इसलिए दे रहे हैं कि हमारी नस्लों को समझना चाहिए कि हम उनकी तहजीब से जो बुरी चीजें छोड़ दें और जो उनकी तालीम में अच्छी चीजें हमारा हक बनता है हम उसे सीखें हम अपने बच्चों को पढ़ाएं और उन्हें सिखाएं कि तालीम और इल्म वहां से लेना है लेकिन तरबियत तालीम और इल्म वहां से हासिल करना है लेकिन तरबियत इस्लाम के मुताबिक दीन के मुताबिक एक मुस्तहब चीज को तर्क करने के लिए हम तैयार नहीं ये तहजीब इसलिए पहले जो जमाना था उसमें अहले इल्म एक दूसरे से इस्तेफादा करते थे अब तो हमारे यहाँ यही कहते हैं ना कि बाइबल ना पढ़ना तौरात ना पढ़ना इसके मौलवी भी नहीं पढ़ते मौलवी वैसे बेचारे नहीं पढ़ते तो बाइबल को तो क्या पढ़ें और किसी उम्मत के लिए हाल रहा है आप उंगलत की तारीफ कर पढ़ेंगे तो ईसाई उलमा मुसलमान उलमा से आके पादरी तौरात पढ़ा स्पेन में मुसलमान उलमा बैठ के मस्जिदों में तौरात पढ़ाते थे ऐसे भी मिल जाएंगे जो सात दिन वेद करते थे एक दिन कुरान करीम का या दो दिन कुरान पढ़ते थे दो दिन इंजील पढ़ते थे दो दिन तौरात पढ़ते थे कहते थे इसमें कहीं ना कहीं अल्लाह का नूर है अब भी आप ये बाइबल जो अब इतनी तब्दीलियों के बावजूद आ चुकी है आप इसके बाद अफवाह पढ़े ऐसे लगता है बिल्कुल कुरान करीम से आए अल्लाह ताला ने इतना मुद्दा से हमने कहा कि अपने जूते उतार दीजिए अफवाह वादी में यही लफ्ज अब भी वहां मिल जाएंगे तौरात حضرت یوسف علیہ السلام نے خواب دیکھا کہ خواب اب سب تورات میں تقریباً ویسے ہی ہے جیسا خواب حضرت ابراہیم علیہ السلام کے پاس فرشتے آئے اللہ نے فرمایا ابراہیم علیہ السلام ڈر گئے کہ یہ کون آ گیا ہے تورات میں اب بھی مل جائے گا کہ ابراہیم علیہ السلام کے پاس فرشتے آئے اور وہ گھبرا گئے ڈر گئے بہت سی چیزیں ایسی اپنی ہیں نقش الطیب کے نام سے جو کتاب 11 جلدوں میں لکھی گئی ہے اسپین کے حالات میں اس میں ایسے علماء کا ذکر مل جائے گا کہ پادری آ کر تورات مسلمان علماء سے پڑھتے تھے اور اہل علم بتاتے تھے کہ حضور والا یہ چیز آپ کے یہاں غلط ہو گئی ہے یہاں تعریف ہو گئی ہے قرآن یہ کہتا ہے آپ یہ کہتے ہیں قرآن کے مطابق ہے قرآن کے خلاف ہے اور کئی ایک کو اللہ نے ہدایت اسی لیے یہ ساری دلائل کس بات پر دے رہے ہیں اور یہ جہاں تک شیعہ علماء کے علم کا تعلق ہے اہل سنت پڑھتے تھے علم حاصل کرتے تھے پڑھتے رہے شیعہ علماء کہاں جا کر پڑھتے رہے شیعہ سنی علماء سے پڑھنے کے لیے آتے تھے اس کی تحقیق اور کھوج میں ہم لگے ہوئے ہیں لیکن ہم نے ایک جگہ یہ روایت پڑھی ہے ہم یہ نہیں کہہ سکتے کہ اس کی تردید کرنی چاہیے یا نہیں کرنی چاہیے لیکن یہ جو امام خمینی تھے نا ایران کے یہ اصل میں ہندوستان کے ہی رہنے والے کشمیر کے ہی رہنے والے تھے ہجرت کر کے زمانے میں یہ لوگ کشمیر آ گئے تھے اور خمینی کے جو دادا پردادا تھے یہ حضرت شاہ عبد العزیز صاحب محمد دستوی رحمتہ اللہ سے دلی جا کر پڑھے اس لیے شاہ عبد العزیز صاحب رحمتہ اللہ रहमतुल्लाह के शागिर्दों में शिया मिल जाएंगे, शाह अब्दुल्लाह साहब रहमतुल्लाह के शागिर्दों में ईसाई मिल जाएंगे। ये सब अहले इल्म एक दूसरे से इल्म की किताबें पढ़ते थे, किससे कहां से, किसका अकीदा अपनी तरफ, जो कुछ भी था किससे लिखा गया। यही हाल मुल्ला सदरा का भी है, मुल्ला सदरा का अकीदा वो जाने अल्लाह जाने, लेकिन मुल्ला सदरा ने जो फायदा उठाया है हमारे उलमा से, उनमें दो आदमी बहुत बड़े हैं। एक तो है मौलाना जलालुद्दीन रूमी रहमतुल्लाह अलैह, जिन्हें आम तौर पर ये हकीमे मानवी लिखते हैं। सदरा जहां लिखते हैं ना कि हकीमे मानवी नहीं लिखा, हकीमे मानवी लिखेगा तो उससे मुराद उसकी हुई होती है जलालुद्दीन रूमी, और कहीं वो लिखता है कि आरिफ कामिल नहीं लिखा। आरिफ कामिल जिसे अल्लाह की मारफत तामा मुकम्मल मारफत हासिल थी, उसने ये कहा, इससे मुराद मुजीद्दीन इब्ने अरबी रहमतुल्लाह अलैह होते। इसीलिए कुमैनी ने जो खत लिखा था रूस के सदर को कि आप मुसलमान हो जाएं, उसमें उसने इब्ने अरबी रहमतुल्लाह अलैह के हवाले से लिखा कि फलसफा आला में ये बात साबित है, और इब्ने अरबी रहमतुल्लाह अलैह ने ऐसी ऐसी चीजों को लिखा है, लिहाजा तुम मुसलमान हो जाओ। ये इसलिए कि ये फलसफा और ये चीजें पढ़ी पढ़ाई जाती थी, इतने मुतासिर हैं ये सदरा आरिफ कामिल से, मारूम से और इब्ने अरबी से, कि देखिए उनका शेर है, कहते हैं मन्नमी गोयम के हाँ आजी जनाब। मैं ये नहीं कहता कि वो जो बड़े हजरत थे, मुराद कोई भी हो सकता है, मारूम भी और इब्ने अरबी भी, हाँ पैगंबर कि वो पैगंबर थे, मैं ये नहीं कहता वो पैगंबर नहीं थे, यानी खतरे नबूवत का इकरार करता है, वले दारत किताब, लेकिन मैं ये जरूर कहूंगा कि उनके पास किताब, उन पर किताब नाजिल हुई। मतलब क्या है, मसनवी मौलाना रूम की जो है ना ये किताब है जो अल्लाह की तरफ से गोया कि नाजिल की गई, लहाम की गई। इसीलिए मसनवी के मुतल्लिक सारे हमारे बुजुर्ग लिखते रहे, इस शेर को अब तक लोग पढ़ते हैं कि वो मसनवी जो है हर कुरान दर जुबान पैरवी, फारसी जुबान में अल्लाह ने कुरान को नाजिल। और दूसरी किताब जब मुरादों की हो सकती है अरबी रहमतुल्लाह के फतुहात मक्किया, इसलिए कि फतुहात मक्किया के आगाज में अब तो क्या ये इबारतें बहुत कम नुस्खों में रह गई हैं, लेकिन जो पुराने नुस्खे उसमें देखें तो अरबी रहमतुल्लाह ने कहा कि उन्होंने सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म दिया कि ये किताब लिखूँ, और मुझे मैं तरद्दुद में था कि मैं अपनी ये चीज़ें लिखूँ ना लिखूँ, लोगों की समझ में आएगी नहीं आएगी, हत्ता के सल्लल्लाहु अलैहि वसल्लम ने तुम्हें जिंदा जला दिया जाएगा अगर ये किताब लिखो। तो कहते हैं फिर मैंने लिखी। अब इब्ने अरबी ने जो कुछ उसमें लिखा है, मरीख में क्या हो रहा है, चांद में क्या हुआ, कहाँ जगह क्या हुआ, कहाँ जगह क्या हुआ, मैंने जब जमाने में टाइम में ट्रेवलिंग की, जहाँ अब तक साइंस नहीं पहुंच सकी, टाइम में ट्रेवलिंग कोई मामूली बात है, तो कहते हैं जब मैंने वक्त में सफर किया तो इस सदी में पहुंचा, वहां ये था ये था ये था। वो ऐसे अजीब गरीब हकायक हैं कि अगर अल्लाह ताला की मदद शामिल हाल ना हो और इस जदीद साइंस की थ्योरीज पे नजर ना हो तो आदमी फट के गुमराह हो जाए। तो इसलिए सदरा ने यहाँ पर जो चीजें लिखी है ना, ये उन्होंने असल में ली है वहां रूम से मसूली से और इब्ने अरबी रहमतुल्लाह अलैह से। इंशाल्लाह आइंदा ये बात